नमस्कार, कार्यक्रम ज्ञान विज्ञानबाट नवीनतम ज्ञान विज्ञान र प्रविधि, खोज अनुसन्धान र आविष्कार लगायतका फरक फरक विषय लिएर हामी साप्ताहिक रूपमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत उपस्थित हुने गर्दछौं। ज्ञान विज्ञानमा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। यो कार्यक्रम मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू र एफएम 98, 100 र 103 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। अनलाइन मार्फत www.onlineradionepal.gov.np का साथै www.radionepal.gov.np मा कार्यक्रम ज्ञान विज्ञान सुन्न सक्नुहुन्छ। आजको ज्ञान विज्ञान कार्यक्रममा माहुरी र महको बारेमा व्यवसायसँग गरिएको टेलिफोन कुराकानी र जलवायु सम्बन्धी प्रसंग लिएर उपस्थित भएका छौं। हाम्रो मुलुकमा उहिलेदेखि मह खानुको लागि घरमा दुई चारवटा घार माहुरी पालेको सबैले देखेकै कुरा हो। स्वास्थ्य विज्ञानको कोणबाट माहुरीको मह स्वास्थ्यवर्धक एवं बहुऔषधीय गुण भएको खानेकुरा मानिन्छ। तसर्थ पछिल्लो समयमा माहुरीको महको महत्व बुझेर मुलुकका कतिपय ठाउँमा माहुरी व्यापार र व्यावसायिक रूपमा पाल्ने गरेको पाइन्छ। आज कार्यक्रम ज्ञान विज्ञानमा मह र माहुरीको कथा वस्तु जोडिएको एक महिला व्यवसायीसँग गरिएको टेलिफोन कुराकानी सुन्न सक्नुहुनेछ।
नमस्कार, म चाहिँ सरिता भट्टराई श्रेष्ठ है। मेरो माउन्टेन बिकनसन भन्ने कम्पनी छ, मौरी फार्म पनि छ। म अहिले हाल चाहिँ प्रधानमन्त्री कृषि आन्दोलनको सचिव, मौरीकै जोनबाट काम गरिरहेको छु, किसानहरूकै उसमा।
यहाँ चाहिँ माउरी पालन व्यवसायमा लागिरहनु भएको छ, अब कुन जातको माउरी पाल्नु भएको छ, यहीँबाट हाम्रो कुराकानीको सुरुवात गरौँ न।
मौरी चाहिँ नेपालमा अहिले हालसम्म चाहिँ दुई प्रजातिका मौरीहरू व्यावसायिक रूपमा पालिँदैछन्, मेलिफेरा र सेरेना। एटिस मेलिफेरा भन्ने चाहिँ बाहिरबाट आएको मौरी हो होइन, त्यो चाहिँ अहिले बृहत रूपमा चाहिँ व्यावसायिक रूपमा त्यो नै बढी पालन गरिरहेको छ किसानहरूले चाहिँ। सेरेना चाहिँ हाम्रो लोकल प्रजातिको मौरी हो, त नेपालमा गरिन्छ, नेपालमा पनि तराई भेगमा होइन, त्यो पहाडी भेगमा पालिन्छ है सेरेना चाहिँ। सेरेनालाई चाहिँ चरण क्षेत्रको आवश्यक पर्दैन, जहाँ राख्दा पनि हुन्छ र त्यसलाई चराइरहनु पर्दैन, त्योबाट धेरै मह पनि उत्पादन हुँदैन। तर हाम्रो गभर्मेन्ट सरकारले चाहिँ सेरेना प्रजातिकै मौरीहरू हाम्रो नेपालको किसानहरूलाई चाहिँ वितरण गर्ने गर्दैन भएको छ, तराईलाई मात्रै हो त।
हजुर, अब यो महमा पाइने औषधीय गुण चाहिँ के हो, के को लागि हितकर हुन्छ यो मौरीको मह?
महलाई चाहिँ वास्तवमा अब हामीले नेचुरल भन्ने चाहिँ भन्ने गरेका छ, मह चाहिँ अर्ग्यानिक, आफैमा अर्ग्यानिक हो होइन। मह चाहिँ कस्तो भने मान्छेलाई चाहिँ चाहिने नै एकदमै आवश्यक तत्व भने चाहिँ खाना भन्दा पनि मह चाहिँ पञ्चमृत भने जस्तै शरीरलाई चाहिँ आवश्यक नै पर्ने चिज हो। त्यसले चाहिँ रोगवर्धक, रोगसँग लड्न सक्ने शक्ति पनि हुन्छ महमा भनिन्छ होइन। तर मह भन्दा पनि मौरीले उत्पादन गर्ने अरू वस्तुहरू पनि त्यति नै जरुरत छ क्या मान्छेको शरीरलाई भनिन्छ नि। मह चाहिँ अहिले के भइरहेको छ भन्दा हामीले आयुर्वेदिक औषधि पसलहरूमा हुन्छ नि, हस्पिटलमा जति पनि मह औषधि खाइन्छ आयुर्वेदिक औषधि, त्यसमा चाहिँ हाम्रो हनी सब प्रत्येक औषधिमा मिसाएकै हुन्छ कि। मौरीले महले जति आयुर्वेदिक औषधि उत्पादन गर्छ त्यति चाहिँ अहिले हामीले जङ्गली जडीबुटी जति अहिले हाम्रो आयुर्वेदिक जडीबुटी औषधिहरू उहाँहरूले चाहिँ त्यो मह मिसाएकै हुन्छ, नमिसाइकन आयुर्वेदिक हुँदैन भनेर डक्टरले पनि त्यो गरिसक्नु भएको छ है यसलाई चाहिँ।
हजुर हजुर हजुर, अब यो जस्तो चरणको माहुरी र पालनको माहुरी र प्राकृतिक रूपमै हुर्केको माहुरीको सन्दर्भ जोडेर कुरा गर्नुपर्दा, प्राकृतिक रूपमै चरेको माहुरी र चरण दिएको माहुरीको महमा फरक गुणहरू विशेषताहरू के हुने रहेछ त?
त्यसमा केही पनि फरक हुँदैन सर, त्यसमा विशेषता फरक भन्ने कुरै हुँदैन सर। यो सेरेना मौरी चाहिँ हामीले पहाडी भेगमा राख्ने भएको भएर एकै ठाउँमा राखिन्छ, त्यसलाई ठाउँ स्थानान्तर गरिँदैन होइन। र यो पालन मौरी भनेर पाल्न त अहिले सेरेना पनि आधुनिक घरमै पाल्ने हो, आधुनिक घरमै राख्छन् मान्छेहरूले, र जहाँ फुलको सोर्स छ त्यही नै राख्ने हो। मेलिखेरा मौरी चाहिँ हामीले तराईको पनि पहाडी क्षेत्रमै लगेका हुन्छ, तराईमा लग्दाखेरि तोरीमा जस्तै चिउरीमा रुदिलोमा कटुसहरू उतिसहरू लग्छ भने अहिले चाहिँ सर्लाईतिर दाङ भैरव चौलियोहरूतिर चाहिँ त्यस्तो किसिमको प्रजातिको फुलहरू हुन्छ, र फुलको रस त उयो नै हो सर। त्यो मेलिखेराले चाहिँ अलिक धेरै मात्रामा उत्पादन गर्छ, सेरेनाले चाहिँ कम उत्पादन गर्छ र सेरेनालाई लोकल भनेर भन्ने गरेको भएर तर त्यो पनि आधुनिक घरमै पालेको है. अहिले चाहिँ सेरेनाहरू रुखबाट काटेको मतलब रुखमा बस्छ नि पहिला जस्तो गोला लगाएर. मह पनि एउटै हो, त्यसमा फरक केही छैन. मह खाँदाखेरि जुन मह खाए पनि औषधी हुन्छ है, चाहे फलको चाहे इन्डियाको होस्, मह त मह नै हो. त्यो यदि सिरपहरू मिसाइएको छैन भने.
हजुर हजुर. अब यो जस्तो महको चाकामा हुने जुन प्लास्टिक जस्तो वस्तु हुन्छ नि, यसको उपयोगिता के छ? यो पनि काम लाग्ने होला अवश्य पनि.
मैन विवास भनिन्छ जसलाई, त्यो चाहिँ मैन होइन, मैन हो. हामीले चाहिँ त्यो मैन भन्ने मौरीमा झनै महँगो पर्छ. मौरीले उत्पादन गर्ने वस्तु मध्येमा सबैभन्दा सस्तो क्वालिटी भनेको मह नै हो. त्यसले उत्पादन गर्ने पोलियन भन्छ जसलाई हामी होलसेलमै 3500-5000 पर्छ केजीको. पोर्पोलिस भन्छ त्यसको पनि 5-10 हजारमै बेच्छौँ हामी केजीको होइन. रोयल जेली भन्ने हुन्छ मौरीकै निस्किने, त्यसलाई चाहिँ हामी लाखमै बेच्छौँ. अब यो मैन भनेर अहिले जुन भन्नुभयो त्यो 3500-5000 बेच्छौँ केजीको. त्यसलाई फेरि मिसिनमा हालेर पेलेर फेरि त्यसलाई चाहिँ चाका नै बनाएर हामी मौरीलाई नै दिन्छौँ कि. त्यो चाहिँ मौरीलाई चाहिँ बढाउनको लागि चाहिँ चाकाको आवश्यक पर्छ. यदि हामीले चाहिँ व्यावसायिक रूपमा पाल्ने होइन, घरमै राखेर पाल्ने हो, त्यो खानको लागि मात्रै हो भने चाहिँ त्यसलाई चाकाको आवश्यक पर्दैन. होइन हामी चाहिँ व्यावसायिक बढाउनु पर्छ भन्ने हो भने चाहिँ महिनामा 5 घारलाई 10 घार बनाउँछ भने हामीलाई मैनको आवश्यक पर्छ कि. त्यति बेला चाहिँ हामीलाई त्यही मैन युज गर्छौँ हामी
अवश्य पनि. अब यो मह संकलन प्रशोधन तौर तरिका प्रविधिहरू के कस्तो छ? परम्परागत छ कि अथवा कुनै सुधारिएको त्यस्तो आधुनिक प्रविधि के कस्तो अप्नाइन्छ, प्रयोगमा ल्याइन्छ, यो कुरो पनि जानकारी गराइदिनुहोस् न.
यस्तो सर, परम्परागत मौरी पालनले चाहिँ व्यवसायलाई केवा दिँदैन है. फेरि त्यो चाहिँ हामीले गाउँघरमा छोरी छोरी युज गर्नको लागि मात्रै हुन्छ. यसलाई चाहिँ आधुनिक तरिकाले नै गर्नुपर्ने हुन्छ. आधुनिक तरिकाले गर्न आधुनिक घर नै युज गर्नुपर्ने हुन्छ र त्यसलाई चाका भनेको यो नयाँ नै राख्नुपर्ने हुन्छ. हामीले घर बढाउनको लागि मौरी फुटाउनै पर्ने हुन्छ. मौरीले चाहिँ एउटै घरमा हाम्रो मौरीको घरभित्र 10 फ्रेम हुन्छ. 10 फ्रेममा चाहिँ हामीले 4 फ्रेम राखेर 10-12 हजारको दिने गरेका हुन्छ. त्यो पछि चाहिँ मौरीले आफै भर्ने गरेका हुन्छ. मौरीको आयु भनेको 42 दिन हो होइन. उसले चाहिँ जन्माउने र हुर्किने क्रम त्यस्तै भएको भएर अनि 10 फ्रेम नभरिँदै हामीले चाहिँ त्यसलाई अर्को नयाँ घरमा स्थानान्तरण गर्नुपर्ने हुन्छ. त्यसलाई चाहिँ विभाजन गरिन्छ कि. दुईवटा घरमा फेरि राख्नुपर्ने हुन्छ. तिनीहरूको घरमा धेरै भयो भने तिनीहरू घरमा बस्दैनन्, फेरि घर छोडेरै भाग्ने गर्छ त्यो मौरीले चाहिँ.
हजुर. अब एउटा अर्को कुरा पनि, जस्तो एउटा माहुरी परिवारमा संख्या कतिको हुँदो रहेछ मह उत्पादनको लागि, अथवा जस्तो छुट्टिएर जाने कुरो हुन्छ के, यो कुरो पनि अनुमान गर्न सकिने कुरा हो?
छुट्टिएर जाने भन्नेले गृहत्याग गरेको मौरीले भनिन्छ त्यसलाई चाहिँ. त्यो गृहत्याग गर्ने अवस्था चाहिँ 10 फ्रेममा फुल फ्रेम भयो भने, फुल भयो भने चाहिँ तिनीहरूले बस्न मन पराउँदैनन्. तिनीहरूले चाहिँ धेरै भयो अब हाम्रो सङ्ख्या भनेपछि आफै गृहत्याग गर्ने हो कि हुल्नर्यास गर्ने हो, त्यसले त्यसो गरेर घर छोडेर जान्छ कि. त्यो त्योभन्दा अगाडि नै हामीले चाहिँ 9 फ्रेम भएपछि अब यिनीहरूलाई चाहिँ अर्को घरको जरुरत भयो भनेर अर्को घरमा तिनीहरू डिफ्रेन्ट डिभाइडेड गरेर राख्छौँ फेरि.
हजुर हजुर. अब यो माउरीलाई मनपर्ने हावा पानी वातावरण भूगोलको कुरा गर्नुपर्दा कस्तो हुनुपर्छ, वा हाम्रो मुलुकको सन्दर्भमा माउरीको लागि के कस्तो छ वातावरण अवस्था, के भन्न सकिन्छ?
नेपालमा मौरीको व्यवसाय र मौरीको त्यो हावापानीको लागि चाहिँ नेपाल एकदमै राम्रो ठाउँ हो मौरीको लागि चाहिँ है. अरू 3 देशको अवलोकन गरिसकेँ मैले, त्यसको तुलनात्मक चाहिँ नेपाल चाहिँ धेरै राम्रो ठाउँ हो. किनभने सेरेना भनेर अघि नेपालमै पालिने जुन नेपालको लोकल मौरी, त्यसलाई चाहिँ पहाडी भूभाग एकदम मनपर्छ र त्यो पहाडी क्षेत्रमै बस्छ. त्यसलाई चिसोको आवश्यक बढी हुन्छ. जस्तै मेलिफेरा भन्ने चाहिँ गर्मीमा बस्ने तराई क्षेत्रमा पनि रमाउन सक्ने भएको भएर त्यसलाई तराईमा लगिन्छ होइन. त्यो पनि मौसम अनुसार अब फुल फुल्ने सिजन कतिखेर कहाँ लग्दा मिल्छ भनेर चाहिँ त्यस्तै मेलिफेरा जातको मौरी चाहिँ जापानिज हुनसक्छ. सेरेनालाई चाहिँ गर्मी अलिक रुचाउँदैन त्यसले. गर्मीमा अहिलेसम्म तराई क्षेत्रमा सेरेना मौरीको यस्तो यो व्यावसायिक रूपमा पालन भएको पनि छैन. मौरी रुचाउने जङ्गल नै हो खास गरेर. तर अहिले चाहिँ मान्छेहरूले आधुनिक घरमा राखेर जङ्गल राख्नुहुन्छ. राक्षी दिपुञ्जमा राख्छौँ, अब राक्षी राङ राख्छौँ, त्यो सिलङ्गी भन्ने ठाउँमा राख्छौँ. त्यो ठाउँ र मौसम हेरेर राख्छौँ. मौरीलाई मनपर्ने ठाउँ र मनपर्ने हावापानी चाहिँ नेपालमा त्यतिको अन्तर छैन.
हजुर. अब यो महमा आत्मनिर्भरका कुरा गर्नुपर्दा, महमा आत्मनिर्भर हुन के गर्नुपर्छ होला? नेपालमा मह कतिको उत्पादन हुन्छ, कति परिमाणमा के छ अवस्था?
मौरीको व्यवसाय भनेको यस्तो मतलब यस्तो मान्छेले पनि गर्न सक्छ कि जसको जग्गा जमिन छैन, जससँग धेरै त्यो मनी पावर छैन होइन. जोसँग हामीसँग केही छैन, अब भोलिको दिनमा के गर्ने होला हामी व्यक्तिहरू चाहिँ मौरीको चाहिँ व्यवसाय गर्न सक्नुहुन्छ क्या उहाँहरूले होइन, महमा एकदमै धेरै लगानी गरेर अब मैले चाहिँ के गर्ने मलाई घाटा लाग्ने भन्ने कुरा हुँदैन मौरीबाट चाहिँ। वास्तवमै भन्नुपर्दा मान्छेहरूले चाहिँ अहिले किसानहरू एकदम बढ्दो छ मौरीमा है, राज्यले पनि एकदम फर्स्ट प्रायोरिटी नै दिएको छ मौरीलाई, अहिलेसम्म चाहिँ किसानहरू पनि एकदमै आकर्षित हुनुभएको छ यो मौरीमा चाहिँ। बजार हाम्रै नेपालमा हाम्रो उत्पादनले पुग्दैन, यदि हाम्रो नेपालमा बाहिरको मह आउँदैन भने हाम्रो नेपाली किसानहरूले चाहिँ त्यस्तो आत्तिनु पर्दैन, महको बजार चाहिँ राम्रो छ जस्तो मलाई लाग्छ। मह खाने मान्छेहरू पनि अहिले यो जो कोभिड लागेपछि चाहिँ उहाँहरूलाई मह चाहिँ खानुपर्ने रहेछ भन्ने लागेरै होला सायद, कस्टमर चाहिँ एकदम बढ्दो नै छ अहिले चाहिँ।
हजुर, जस्तो अब यहाँले भन्नुभयो महुरी पालन व्यवसायतिर सरकारी कुरो पनि सरकारी हेराइ बुझाइ पनि राम्रै छ भन्नुभयो, जस्तो नीतिगत कुरा गर्नुपर्दा माहुरी पालन व्यवसायको हितमा सरकारी नीति कतिको छ वा थप गर्नुपर्ने के छ तपाईँको अनुभव?
सरकारको जरुरत भनेको अनुगमन, सरकारले अहिलेसम्म किसानहरूलाई जुन अनुदान दिँदै आइरहनु भएको छ माहुरीमा राम्रै अनुदान दिइरहनु भएको छ, अहिले पनि मिसिन छ, घाट छ, फिडरहरू छ, म आफै कृषि प्रधानमन्त्री आदि गराउँछु छु, म आफैले पनि त्यो गरिरहेको छु र मेरो कम्पनीले चाहिँ मेरो माउन्टेन डिपार्टमेन्टले चाहिँ यो गभर्मेन्टसँग केन्द्र राखेर काम गरिरहेको छ, सरकारले दिने चाहिँ म अनुदान दिन्छु होइन सरकार मार्फत नै काम गरेर, तर दिएपछि चाहिँ सरकारले दोहोऱ्याएर अनुगमन नगर्दा चाहिँ अलिकति शीतलो भाव कि जस्तो चाहिँ लागिरहेको छ मलाई, सरकारको चाहिँ अनुगमन चाहिँ कम भएको हो, नभए त राज्यलाई अब राज्यले नै सबै कुरा आएर गर्ने कुरा हुँदैन, आफूले गर्नु पर्यो, राज्यले गर्ने काम चाहिँ गरिरहनु भएको छ।
माहुरी पालन व्यवसायी सरिता भट्टराईज्यू कार्यक्रम ज्ञान विज्ञानमा जुन यहाँले माहुरी पालन व्यवसायको बारेमा महत्वपूर्ण जानकारी गराइदिनु भयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
अब प्रस्तुत गर्छौं जलवायु परिवर्तन सम्बन्धी एक सामग्री, जलवायु परिवर्तनको असर थारू समुदायमा। यो आलेख तयार पार्नु भएको छ रीना चौधरीले। नेशनल एडेप्सन प्रोग्राम अफ एक्सन सन् 2010 जलवायु परिवर्तनबाट जोखिमयुक्त जिल्ला मध्ये पर्सा जिल्लालाई उच्च जोखिमको समूहमा वर्गीकरण गरेको थियो। 1 अप्रिल 2019 आएको विनाशकारी आँधीले पर्सा र बारामा 28 भन्दा बढ़ी व्यक्तिको ज्यान लिनुका साथै लगभग 40 घर ध्वस्त भएका थिए। बहुजातीय नेपालमा सीमान्तकृत समूहको रूपमा वर्गीकृत गरिएको थारू जातिको बसोबास मुख्यतया भित्री मधेस चुरेको फेददेखि सिमानासम्मको तराई मैदानमा छ। पर्सा जिल्लाका थारूमा गरिएको यस अध्ययनले जलवायु परिवर्तनले थारू समुदायको सांस्कृतिक रीतिरिवाज, खेतीपाती र खाद्य सुरक्षा, वनजंगलमा ठूलो असर परेको देखाएको छ। थारू समुदाय प्राकृतिक स्रोत साधनको उचित तवरले दिगो रूपमा व्यवस्थापन गर्दै वातावरण मैत्री शैलीमा बाँच्ने गर्दछन्। उनीहरूले घर निर्माण गर्नका लागि आवश्यक माटो, काठ र घाँसलाई राम्रोसँग चिन्ने, भाँडाहरू बनाउन ढुङ्गा, हस्तशिल्प र औजारका लागि बिरूवा, काठ, दाउरा, प्रयोगमा आउने चीज राम्ररी चिन्दछन्। त्यस्तै प्रजातिहरूको प्रशस्तता, फुलेको फूल, किरा र चरा वासस्थान र चरा, औषधि र विष, बोट, प्राङ्गरिक कीटनाशक र जड़ीबुटीदेखि जनावरहरूको हिँड्ने मार्ग इत्यादिको संकेतलाई राम्ररी बुझेका हुन्छन्। पुर्खाकालदेखि नै थारू नदीको किनार र वन जंगलको छेउमा बसोबास गर्ने, सामूहिक खेती गर्ने र शिकारमा निर्भर भई जीवनयापन गर्ने गर्दथे। त्यसैले यस समुदायको प्रकृतिसँग घनिष्ठ सम्बन्ध छ। प्राकृतिक संसाधनहरूमा यस समुदायको निर्भरता बढ़ी हुनाले कार्बन फुटप्रिन्ट तुलनात्मक रूपमा न्यून देखिन्छ। अन्नका भकारीहरू उत्पादन गर्ने थारू जातिको जीवन माटोसँग जोड़िएको हुनाले थारू आफूलाई भूमिपुत्र भन्छन्। खेतबाट पहिलो फसलको केही हिस्सा चरा र जनावरहरूलाई प्रदान गर्नुपर्दछ भन्ने थारू किसानहरूको विश्वास छ। कुनै पनि चाडपर्व अथवा विवाह समारोहमा भूमि पूजन गर्ने चलन छ। हाल कृत्रिम मल, कीटनाशकको प्रयोगले कृषिजन्य भूमिको उर्वरा शक्तिमा गिरावट निम्ताएको छ। हात्ती झुलन, खेरा, कार्तिका, भोलनी, ठूलो मनसुली जस्ता परम्परागत धानका प्रजातिलाई 1442 सोना, मनसुली, गंगा कावेरी जस्ता नयाँ प्रजातिले व्यवस्थापन गरेको पाइन्छ। नयाँ प्रजातिमा रोग र किरा लाग्ने उत्तिकै सम्भावना हुन्छ। नदी, पोखरी र इनार जस्ता जलाशयले थारूको जीविकामा महत्वपूर्ण भूमिका खेल्दछन्। चुरेबाट उत्पन्न भएको गादी खोलाको पानी अध्ययन क्षेत्रमा सिंचाइ तथा जीविकोपार्जनको लागि मुख्य स्रोतको रूपमा रहेको थियो। तर विगतको 2 दशकको अवधिमा स्थानीय मौसममा परिवर्तन, खडेरी, बाढ़ी, भूमिगत पानीको सतहमा कमी, नदी र पोखरी सुक्ने जस्ता समस्या देखिएका छन्। नतिजा स्वरूप आर्टिसियन कुवामा निर्भरता बढ़दो दरमा छ। भूमिगत पानी निकाल्ने क्रममा जमीन भासिने जस्ता अन्य वातावरणीय समस्या देखा परेका छनृ। पर्यापर्यटन विकासका लागि आदिवासी जनजातिका सांस्कृतिक र जीवनशैलीलाई पनि एउटा आधार बनाएको देखिन्छ। थारू महिलाले परम्परागत शैलीमा बनाउने ढकी, दौरी र पाथिया एक प्रकारको स्थानीय घाँसले बनेको हस्तकला हो, जसले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन मद्दत पुर्याउँथ्यो। ती हस्तकला बनाउने कच्चा पदार्थ नदी, पोखरी र जंगलमा पाइन्छ। पानीको स्रोत घट्दै गएको कारण ती सामग्रीहरू विरलै पाउन सकिन्छ। थारूका चाड पर्वहरूमा माछा, सिद्रा, गगटो र घोङ्गीको छुट्टै विशेषता छन्। तर दुई दशक यता नदी, पोखरी र खोलाहरू सुक्दै गएपछि माछा र प्रजातिहरू पाउन छोडेको छ, जसको फलस्वरूप थारू संस्कृतिमा केही हदसम्म प्रभाव परेको देखिन्छ। अन्तर्राष्ट्रिय अनुसन्धानका अनुसार आदिवासी जनजातिहरूको परम्परागत अभ्यास र रीति संस्कृतिको कारण विश्वका धेरै जसो वन जंगल क्षेत्र आदिवासी जनजातिले बसोबास गर्ने भूमिमा पाइन्छन्। पर्चाको वनमा साल, असना, टुनी बर्रो, हर्रो, कर्मा, भुटकुल, सिरिस, जामुन, कदम आदि, भोरला डेब्रे जस्तै लहरा, अन्य गैर वन पैदावार, च्याउ, निउरो, सान्ताबार, बोझो, भ्याकुर, दतिवान, अमला, कुरिलो आदि पाइन्छ। सालका रूखलाई वनशक्ति देवीको रूपमा लिइन्छ, त्यसैले जंगलमा प्रवेश गर्नु अघि रूखहरूको पूजा गरिन्छ। विगत दुई तीन दशकमा परिपक्व हुनका लागि लगभग 100 वर्ष लाग्ने ती अग्ला सालका रूखहरू हराउँदै गएका छन्। भोज, विवाह, धार्मिक समारोहमा प्रयोग गर्ने लहरे बिरूवाहरू पहिला जंगलको प्रवेशद्वारमा सजिलै पाइन्थ्यो भने अहिले ती खोज्न जंगलको भित्री भागसम्म हिँड्नु पर्दछ। यी प्राकृतिक संसाधनहरू जलवायु परिवर्तन र केही मानव सृजित कारणले नष्ट भइरहेको अवस्थामा सरकार र अन्य सम्बन्धित निकायले यस समुदायको अस्तित्वमा ध्यान दिनु जरूरी छ। राष्ट्रिय चुरे संरक्षण गुरु योजना लागू गरी वन क्षेत्रको संरक्षण र सम्वर्धन गर्न कड़ा सुरक्षा परिचालन गर्न आवश्यक छ। त्यसै गरी नदी नियन्त्रण र अवैध उत्खनन नियन्त्रण गर्न पनि जरूरी देखिन्छ। आदिवासी संस्कृतिले पर्यटनलाई प्रभाव पार्दछ। आदिवासी मानिससँग प्राकृतिक स्रोतलाई आफ्नै मौलिक तरिकाले संरक्षण गर्ने क्षमता हुन्छ। त्यसैले सरकारले त्यस्तो समूहमा ज्ञान र सिपलाई प्राकृतिक स्रोतहरूको व्यवस्थापनमा परिचालन गर्नुपर्ने अति आवश्यक छ। आजलाई जलवायु परिवर्तन सम्बन्धी सामग्री यति नै। यो सामग्री हामीले गोर्खा पत्रबाट साभार गरेका थियौं।
आजलाई कार्यक्रम ज्ञान विज्ञान यति नै। कार्यक्रम ज्ञान विज्ञान तपाईलाई कस्तो लाग्यो? आफ्नो राय, सुझाव वा प्रतिक्रिया पठाउने इमेल ठेगाना हो radionepalprogram@gmail.com। हवस् त, अर्को साता फेरि रोचक र ज्ञानवर्धक सामग्रीका साथ उपस्थित हुने नै छौ। कार्यक्रम ज्ञान विज्ञानबाट प्राविधिक मित्र मोहन काफले, सहकर्मी गोकर्ण रेग्मीसँगै टेक बहादुर अयर बिदा हुन्छौ। नमस्ते।